بسم الله الرحمن الرحيم أو كصيب من السماء فيه ظلمات ورعد وبرق يجعلون أصابعهم في آذانهم من الصواعق حذر الموت والله محيط بالكافرين دو طرح کے منافقین تھے اس لیے منافقین کی دو مثالیں آئیں ایک وہ منافق جو اپنے نفاق میں کٹر تھے ایک دم پکے وہ پہلی جو مثال گزری نے مثلہم کمثل الذی استوقد نارا وہ ایک دم پکے کٹر منافقوں کی مثال تھی اب یہاں سے دوسری مثال شروع ہو رہی ہے دوسری قسم کے منافقین کی یہ دوسری قسم کون تھے جو نفاق میں تو تھے لیکن متردد فی النفاق تھے تردد کی شکل یہ تھی کہ جب اسلام اور مسلمانوں کو کوئی ترقی ملے تو وہ اسلام سے متاثر ہو کر کے قریب آ جاتے تھے سہل اور آسان احکام جب نازل ہوتے تھے تو اسلام سے قریب آ جاتے تھے اور جہاں کہیں مسلمانوں پر سخت حالات آئے یا ان کے زام میں کوئی مشکل احکام نازل ہوئے تو پھر اسلام سے دور ہو گئے یہ دوسری قسم کے منافق تھے جو متردد فی النفاق تھے ان کی یہ مثال ہے آیت کریمہ کے اندر دوسرے نمبر پر لفظ او تنویع کے واسطے ہیں تنویع کا کیا مطلب چیز کے انواع اور قسم کو بیان کرنا یہ تنویع کہلاتا ہے یہاں لفظ او آیت کریمہ میں تنویع کو بیان کرنے کے لیے آیا ہے اسی لیے علامہ سیوطی رحمۃ اللہ علیہ نے بعد میں مثلہم نکالا کہ ان منافقوں کی یعنی یہ جو دوسری قسم کے منافقین ہیں ان کی مثال صیب اب کچھ لغت بیان کر رہے ہیں کچھ جو ہے مراد بیان کر رہے ہیں سب چیزیں جمع کر رہے ہیں سیوطی رحمۃ اللہ علیہ کصیب بتلانا یہ ہے اصحاب مطر لا کر کے کہ آیت کریمہ میں تشبیہ بارش سے نہیں ہے بارش والوں سے آیت کریمہ میں جو تشبیہ دی جا رہی ہے وہ بارش سے تشبیہ مراد نہیں بلکہ بارش والوں سے کیونکہ افراد کی تشبیہ ہے تو سامنے بھی افراد ہونے چاہیے نا تو بارش والے اور منافقین یہ آپس میں مشبہ بھی ہو جائیں گے یہ اصحاب مطرین کا مطلب ہے دوسری بات آیت کریمہ کے اندر لفظ صیب سے بارش مراد ہے اور کوئی چیز مراد نہیں ہے اس لیے لوگ بھی تحقیق کر رہے ہیں چونکہ یہ لفظ اور بھی معنی میں استعمال ہوتا ہے تو بارش ہی مراد ہے یہ واضح کرنے کے لیے لغوی تحقیق لا رہے ہیں کیا لا رہے ہیں کہ اصل میں سی و گن تھا صاب یصوب نصر ینصرو سے سی و گن واو کو یا سے بدلا یا کا یا میں ادغام کیا یا کی مناسبت سے کسرہ آیا سیب ہو گئے अब सईब से बारिश ही मुराद है, ये क्यों कहना पड़ा? इसीलिए कि बाज मुफस्सिरीन ने सईब से बादल मुराद लिया है। अल्लामा सुयूती रहमतुल्लाह अलैह फरमाते हैं कि नहीं, राजे कौल है बारिश, फिर ये कि बारिश नहीं, बारिश वाले अफराद। अयंजिलु यानी ये बारिश आसमान से बरसती है, आसमान से उतरती है। ये भी एक जो है मसला है कि बास फलसफी, बल्कि अक्सर फलसफी लोग आसमान के वजूद के मुनकिर हैं। वो कहते हैं कि आसमान नाम की कोई चीज़ है ही नहीं, जबकि अहले सुन्नत व जमात अहले इस्लाम का अकीदा ये है कि समा का वजूद मंसूस है, कुरान में है समा, इसलिए है समा, तुम इनकार नहीं कर सकते। फलसफी लोग क्या कहते हैं कि आसमान नाम की कोई चीज़ है ही नहीं, ये तो खाली जगह है, खाली जगह है, और जो चीज़ दूर 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 तक खाली हो वो ऐसी नीलगू रंग की मालूम होती है। तो नीलगू रंग कोई आसमान का है नहीं, वो तो खलाए लामतना ही है, और वो इंसानों को जो है नीलगू रंग का नज़र आता है। इनका ये अकीदा नस के ख़िलाफ़ है, इसीलिए हम इनकी बात को मानेंगे नहीं, बल्कि हम आसमान के वजूद के कायल हैं। मिनस समा, समा के दो माने, एक हकीकी माना एक मजाजी माना। समा का हकीकी माना है आसमान, मजाजी माना है हर बुलंद चीज। कुल्लु मा अलाक फहुवा समाउन, जो चीज़ तुम्हारे ऊपर है वो समा कहलाती है। अब यहाँ असमा पर जो अलिफ लाम आया वो इस्तिग़राक के लिए, इसलिए मुफस्सिरीन कहते हैं कि यहाँ समा बोल करके दोनों मुराद है, आसमान हकीकी भी मुराद और हर ऊंची चीज़ भी मुराद, दोनों माना मुराद दिए जाएंगे। अल्लामा सुयूती रहमतुल्लाह अलैह ने उसका तर्जुमा किया, मिनस समा बादल मुराद है, चूंकि बारिश बादल में से बरसती है। अब ये बारिश कहाँ से आती है? मुफस्सिर उम्मत हजरत अब्दुल्लाह इब्ने अब्बास रज़ी अल्लाह ताला नुमा इरशाद फरमाते हैं, अल्लाह के अर्श के नीचे एक समंदर है, उसी समंदर के अंदर से अल्लाह सुबहानहु व ताला बारिश को बरसाते हैं। होया कि ये समंदर अल्लाह की तरफ से रिज़्क का सबब है और उसका मखजन अल्लाह के अर्श के नीचे है। फिर इब्न अब्बास रदी अल्लाह ताला अनुमा की उस रिवायत में और मज़ीद तफसीलात भी है कि अर्शे इलाही तो सातों आसमान के भी ऊपर है और ये समंदर अर्शे इलाही के नीचे हैं, जो बारिश का खजाना है, मखजन है। तो वहाँ से बारिश निकल के सातवें आसमान पर आती है, सातवें से छठे पर आती है, छठे से पांचवें पर आती है, पांचवें से चौथे पर, चौथे से तीसरे पर, तीसरे से दूसरे पर, दूसरे से पहले पर, और पहले से बादल में, और फिर दुनिया में बरसती है। गोया के हर आसमान एक तरह की छलनी है, छलनी कि वहां से वो बारिश चली, छलनी कहो या निक कहो, तो वहां से वो छनते छनते चलते 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 आकर बादल के जरिए दुनिया में बरसती है। वन औ कसयिबिन मिनस समा, बारिश की तरह, फीही ऐ फिस सहाबी। और बेहतर ये है कि सईफ की तरफ जमीन को लौटाओ, दोनों कॉल है। सियोती ने सहाब को मर्जा माना और सईफ को भी फीही जमीन का मर्जा मान सकते हैं, और जाहिर का कलाम में बेहतर ये है कि सईफ ही को मर्जा माना जाए, ये बेहतर बात है। فی ہی ماں کے معنی میں کہ بارش کے ساتھ ظلمات رات برق یہ سب بارش کے ساتھ ہوتے ہیں اسی لیے فی ہی کو ماں کے معنی میں لے لو یہ افضل ہے دلیل قرآن کی دوسری آیت میں موجود ہے قالت ادخلوا فی امم اس آیت میں فی ماں کے معنی کے اندر ہے اسی طرح یہاں بھی فی ہی ماں کے معنی کے اندر ہے ظلمات اندھیریاں اب بہت ساری اندھیریاں جمع ہو رہی ہیں ظلمات دو طرح کی ہوتی ہے ایک ثقیل ایک خفیف ظلمات ثقیل ظلمات خفیف اب دن میں جو ہے سبق ہو رہا ہے اور بادل چھائے ہوئے آپ نے لائٹ چالو کر دی یہ ظلمات خفیف ہے کیونکہ دن کا وقت ہے سورج چھپا ہوا ہے ہلکی ہلکی اندھیریاں ہیں یہ ظلمات خفیف کہلاتی ہے اور دوسری ظلمات ثقیل ہوا کرتی ہے جیسے کہ رات کے اندر جو اندھیریاں ہو وہ بھی چاندنی کے بغیر کی رات ہے وہ بھی بارش کی رات ہے بادل والی رات ہے وہ ظلمات ثقیل کہلاتی ہے اس جگہ آیت کریمہ کے اندر ظلمات کثیف جس کو ظلمات ثقیل بھی کہا جاتا ہے وہ مراد ہے کثیف کے معنی گھناؤنی اندھیریاں تو ظلمات کثیف آیت کریمہ کے اندر مراد لیا گیا ہے اور یہاں ظلمات جمع کیوں کون سی اندھیریاں جمع ہو گئی نمبر ایک بادل کی اندھیری نمبر ایک بادل کا اندھیرا نمبر دو بارش کے قطرات کی کثرت کی وجہ سے اندھیرا ایک ہے بارش ہلکی پھلکی تو اندھیرا نہیں ہوتا بلکہ بعض مرتبہ تو سورج ہوتا ہے اور بارش کے قطرے برستے ہیں لیکن جب بارش کے قطرات زیادہ مقدار میں برسنے لگے تو بھی اندھیرا چھا جاتا ہے نمبر تین رات کی تاریکی یہ تینوں طرح کی تاریکی ظلمات کے اندر مراد ہے اس کے بعد ہے ورعدن رات کس کو کہتے ہیں رات کو سمجھنے سے پہلے ایک اصطلاح سمجھو مفسرین دو طرح کے ہیں نمبر ایک اثری الف تارا یا اثری یعنی جو حضرات مفسرین حدیث اقوال صحابہ اقوال سلف صالحین کی روشنی میں تفسیر لکھتے ہیں ان کو اثری مفسرین کہا جاتا ہے جیسے امام ابن کثیر رحمۃ اللہ علیہ اور دوسری قسم ہے جو مفسرین عقل اور دوسرے فلسفی قوانین ہیئت اور حکمت اور نحو و صرف کے قوانین وغیرہ کی روشنی کے اندر تفسیر بیان کرتے ہیں علوم جو ہے معانی بلاغت ہیئت حکمت نحو و صرف فلسفہ یہ سب کو سامنے رکھ کر کے تفسیر بیان کرتے ہیں وہ مفسرین کہے جاتے ہیں فلسفی جیسے کہ قاضی بیضاوی دو طرح کے مفسرین علامہ سیوطی رحمۃ اللہ علیہ نے رات کی تفسیر کرنے میں اثری مفسرین کے قول کو راجے قرار دیا وہ لوگ یوں کہتے ہیں کہ رات ایک فرشتے کا نام ہے جس کو اللہ سبحانہ و تعالیٰ نے بادلوں اور بارش پر مقرر فرمایا ہے الموکل بھی موکل سے جنات مراد نہیں جس فرشتے کو اللہ نے بارش کے نظام پر مقرر فرمایا ہے اس فرشتے کا نام ہے رات اسی لیے وہ جو ہم دعا پڑھتے سبحان الذی یسبح الرات بحمدی ہویا کہ وہ رات فرشتہ اللہ کے نام کی تسبیح پڑھتا ہے تو سیوطی نے یہاں اثری فیاض مفسرین کے قول کو راجع قرار دیا. نمبر دو, وقیل صوتہ, دوسری تفصیل لائے کہ راد سے مراد ہے وہ راد فرشتے کی آواز, چونکہ وہ بادلوں کو ہکالنے کے لیے آواز کرتا ہے, جیسے کہ طلبہ کو ڈانٹنا پڑتا ہے تو چلتے ہیں جاگتے ہیں, تو اسی طریقے سے وہ فرشتہ ہے جو بادلوں کو ہکالتا ہے تو اس کی آواز کو بھی رات کہا جاتا ہے. نمبر تین, کہتے ہیں کہ اس رات فرشتے کے ہاتھ میں اللہ کی طرف سے کوڑا دیا ہوا ہے, کوڑا چابک, اور اس میں آگ ہے, انگار ہے, وہ کوڑا مارتا ہے بادلوں کو, تو مارتے وقت کے اوپر اس میں سے آگ نکلتی ہے, یعنی جب وہ چابک کو اٹھاتا ہے مارنے کے واسطے تو آگ جڑتی ہے اس میں سے, اسی کو برق کہا جاتا ہے. جو برق کی تفسیر, صوتہ الذی, اس کا وہ کوڑا جس کے ذریعے سے وہ بادلوں کو زجر کرتا ہے یعنی ہکالتا ہے, تو جب وہ کوڑا اٹھائے گا تو اس میں سے آگ نکلے گی, وہی برق اور بجلی کہلاتی ہے. یہ علامہ سیوطی رحمۃ اللہ علیہ قول لائے. تو اس کے پاس جو ہے برز ہے, اس کے پاس کوڑا ہے, اور اس کوڑے کے اندر سے جو ہے مارتے وقت پر آگ جلتی ہے, وہ جو ہے برق کہلاتی ہے. اور فلسفی کیا کہتے ہیں مفسرین کہ دیکھو بادلوں کی بہت بڑی مقدار ہے, اب ان بادلوں کو ہوائیں چلاتی ہے جس علاقے کے اندر لے جانا ہو, تو بہت سارے بادل ایک ساتھ دوڑتے ہیں تو ایک دوسرے کے ساتھ ٹکراتے ہیں, اور ٹکراؤ کی جو آواز پیدا ہوتی ہے وہ ہے رات. یہ فلسفی مفسرین کا کہنا ہے, جیسے کہ آپ لوگ اس کا تجربہ کر لو, ابھی ایک ساتھ دوڑو سب چھٹی کے بعد, تو ایک دوسرے کے ساتھ ٹکرانے میں آواز نکلے گی. تو یہ حضرات یوں کہتے ہیں کہ بادل ایک بڑی مقدار کے اندر ہیں جو ایک ساتھ چلتے اور دوڑتے ہیں اور آپس میں ٹکراتے ہیں اور آواز نکلتی ہے, وہ ہے رات. اور پھر یہ کہتے ہیں کہ ٹکراؤ کی وجہ سے آگ نکلتی ہے, جیسے کہ آپ جو ہے گھوڑا جس کے پیر کے اندر ٹاپ لوہے کی بنی ہوئی ہو وہ پتھر پر دوڑتا ہے تو اس میں سے آگ جرتی ہے. فلموریاتی قدحا, تو لوہا اور پتھر دونوں میں ٹکراؤ ہو آگ جری, اور چکمک کے پتھر جو قدیم زمانے میں ہوتے تھے وہ بھی ایسے ہی ہوتے تھے, ایک دوسرے سے ٹکرا کے آگ جرتی تھی. تو یہ فلسفی مفسرین یوں کہتے ہیں کہ یہ جو بادل آپس میں ٹکراتے ہیں تو اس ٹکراؤ سے چنگاریاں اڑتی ہیں, وہ بجلی ہے, وہ برق کہلاتی ہے. تو فلسفی مفسرین اس طرح کی بات کہتے ہیں اور اثری مفسرین اس طرح کی بات کہتے ہیں. تو ورعدوں وبرق یجعلون اصابعہم, آ گئی بات سیوطی کی پکی کہ وہ بارش والے مراد ہے, اس لیے کہ انگلی بارش تھوڑی کان میں ڈالے گی, انگلی ڈالنے کا کام بارش والے کریں گے, یعنی آپ کھلی جگہ پر کھڑے ہوئے ہیں, بارش برس رہی ہے, بجلی چمک رہی ہے, بادل گرج رہے ہیں اور آپ کو ڈر لگ رہا ہے ہلاک ہو جاؤں گا مر جاؤں گا, بھیانک آواز ہے, تو آدمی کان میں انگلی ڈال لیتا ہے. تو وہاں پر جو انہوں نے نکالا تھا نا اصحاب مطر, اس کی تاریخ دوبارہ یہاں پر لائے گی. دیکھ لیا میں نے وہاں کہا تھا کہ یہ جالون کا فائل بارش نہیں بن سکتی, یہ جالون کا فائل وہی بن سکتے جن پر بارش برس رہی ہو, اس لیے میں نے جو وہاں تقدیر عبارت نکالی تھی بالکل صحیح نکالی تھی. یہ جالون یعنی بارش والے, اصابعہم اپنی انگلیوں کو اپنے کانوں میں ڈال دیتے ہیں. اب سوال یہ پیدا ہوتا ہے نا, کون انگلی تھوڑی پوری کان میں ٹھوس دیتے, کتنی بھی گھساؤ ایک پوروے سے زیادہ نہیں جائے گی. اس لیے سیوطی رحمتہ اللہ علیہ نے وضاحت کی, انامیلہم, پوری انگلیاں ڈالنا مراد نہیں ہے, پوروے ڈالنا مراد ہے. और ये तस्मियतुल कुल भी इस्मिल जुज के कुबेल से है कि पूर्वे डालते हैं लेकिन नाम लिया उंगलियों का, तस्मियतुल कुल भी इस्मिल जुज इसके कुबेल से। अब एक इश्काल आपके जहन साकित में आना चाहिए कि फिर अल्लाह ताला सीधा यूं फरमा देते या जालू न अनामिल हम फी आदारीम असाबियाहुम कान, फिर उसका मतलब निकालने का ये सब तकल्लुफत की क्या जरूरत थी। दायरे का नामिल का लफ्ज आयत में क्यों इस्तेमाल नहीं हुआ, तो उसका एक जवाब तो ये दिया जाएगा कि ये मजाज लुगवी कहलाती है और ये एक बलागत की किस्म है और कलाम कुरान कलाम बली गए मजाज लुगवी कहलाती है। वह आयत में मजाजात लुगविया इस्तेमाल हुआ क्या असाबे बोल करके अनामिल मुराद लिया जाए, नंबर दो। दूसरा जवाब मुबालगा बतलाना मकसूद है, अनामिल के बजाय असाबे में मुबालगा ज्यादा है। कैसे मुबालगा ज्यादा होगा कि बारिश और बिजली और बादल की गरज से वो ऐसे घबरा जाते हैं कि अगर इनके बस में होता तो पूर्वा नहीं पूरी उंगलियां घुसा देते। यह है मुबालगे का माना कि बादल की गरज की वजह से वो ऐसे डर और घबरा जाते हैं कि अगर इनके बस में होता तो पूर्वे नहीं पूरी उंगलियां घुसा डालते, लेकिन ये तो इनकी इस्तेतात में और बस में है ही नहीं, इसलिए सिर्फ पूर्वे पर इक्तिफा करते हैं। इसको कहा जाता है मुबालगे का माना। तो मुबालगे के माने को बतलाने के वास्ते असाबे के बजाय अनामिल के बजाय असाबे का लफ्ज आयत के अंदर इख्तियार किया गया। और यहां पर किनाया है नबी की बात को न सुनने से, अदमुस्सीमा नबी की बात न सुनना, जो नबी इनको तबलीग कर रहे हैं दीन की दावत दे रहे हैं उसको वो सुनते नहीं, इससे ये किनाया है कि जिस तरह आसमान से बारिश बरसती है बारिश के साथ गरज भी है चमक भी है कड़ाके भी है भयानक माहौल है, तुम्हारे डर के कान में उंगलियां डाल लेते हैं, ये मुनाफिक लोग नबी की दावत से ऐसे घबराते हैं कि अपने कानों के अंदर ये भी उंगलियां डाल लेते हैं। तो असल में तो ये अदम सीमा से किनाया कि नबी की दावत को ये लोग सुनने के लिए आमादा ही नहीं है, सुनने के लिए तैयार ही नहीं है, अपने कान में उंगलियां डाल लेते हैं। फिर होता क्या है, अहकाम शरिया बाज मरतबा उनके जाम के मुताबिक बहुत मशक्कत भरे भी आते हैं। जैसे कहा जाए कि भाई अल्लाह के नाम के ऊपर जकात देनी है तो ये मुनाफिक के लिए बहुत मुश्किल हुक्मा, क्योंकि ज्यादातर मुनाफिक यहूद और यहूद बुख्ल में नंबर वन, इसीलिए अल्लाह के नाम के ऊपर माल खर्च करना उनके लिए बहुत गिरा गुजरता था, इसीलिए अल्लाह के नाम पे खर्च करने का हुक्म सुनना उनके लिए बहुत गिरा, इसीलिए ऐसे अहकाम सुनने से वो बहुत भागते, अगर बस में चलता तो पूरी उंगलियां कान में घुसा के ये बात नहीं सुनते ये लोग। इस तरह का इन लोगों का हाल था मुनाफिकीन का। तो जो अहकाम शरिया शाका और उनकी नजर में जो भारी अहकाम उसको सुनने के लिए बिल्कुल आमादा नहीं होते, कान के अंदर उंगलियां डाल देते। यजालून असाबिअहुम फी आदानिहिम मिन अस्सवाइक, एक जाब्ता हर जगह के लिए समझ लो, जहां कहीं भी मिन के बाद लफ्ज अजल आवे, जैसे कि यहां सूती ने निकाला है, जहां कहीं भी लफ्ज मिन के बाद अजल का लफ्ज आवे तो ये इस बात की दलील है कि मिन अजलिया है। क्या मतलब मिन अजलिया का, मिन का मा बाद मिन के मा कबल के लिए इल्लत हो तो उसको मिन अजलिया कहा जाता है। मिन का मा बाद मिन के मा कबल के लिए इल्लत बन रहा हो तो उसको मिन अजलिया कहा जा रहा है। यहाँ मिन के माँ बाद है सवाइक, ये इल्लत बन रहा है फी आजान ही मिन के माकबल के वास्ते, इसीलिए इसको मिन अजलिया कहा जाएगा। हर जगह ये जाप्ता याद रखने का, जहाँ कहीं भी मिन के बाद अजल आवे वो मिन अजलिया है, यानी मिन का माँ बाद मिन के माकबल के लिए इल्लत बन रहा है। पहले उंगलियां क्यों कान में डाल लेते हैं? तो फरमाए कि मीनस सवाइक की वजह से, सवाइक ये साइकतुन की जमा है, और सवाइक कहते हैं सख्त भयानक आवाज को। तो गोया कि इनका उंगलियां कान में घुसा देना सख्त भयानक आवाज से डर के मारे में है। तो सवाल ये पैदा होता है कि राग और सवाइक में फर्क किया, फलसफी मुफस्सिरीन के नजदीक इश्काल होगा, असरी मुफस्सिरीन के नजदीक कोई इश्काल नहीं, चूंकि वहां तो फरिश्ता मुराद है, लेकिन जो फलसफी मुफस्सिरीन है वो राग भराग भयानक आवाज को कहते हैं बादल के टकराने की। तो फिर सवाइक का माने भी भारी आवाज, तो दोनों में फर्क क्या हुआ? तो दो फर्क बयान किए कि राग मुतलक आवाज के लिए बोला जाता है और साइका और सवाइक भयानक आवाज के लिए बोला जाता है। राग मुतलक आवाज, साइका सवाइक भयानक आवाज, और दूसरी राय ये है कि सवाइक और राग दोनों हम माना है, दोनों में कोई फर्क नहीं है, अलग अलग ताबीरात है। इसीलिए अल्लामा सीती रहमतुल्लाह अलैह ने जामे तर्जुमा किया कि राग की भयानक आवाज ये सवाइक है, ताकि वो लोग उस आवाज को न सुने, यानी आवाज जो बादलों के साथ हो रही वो न सुने, यानी अहकामे शरिया जो नाजिल हो रहे वही की शक्ल में उसको सुनने से कान में उंगलियां ठोंस देते हैं, ताकि वो अहकाम उनको सुनने न पड़े और अमल न करना पड़े। ऐसा बर्ताव ये मुनाफिक लोग उसके साथ करते हैं। हज़र अल मौत, लफ्ज हज़र ये खौफ के माने में है, ये अल्लामा सुयूती रहमतुल्लाह अलैह फरमा रहे हैं खौफ के माने में। इसको कहते हैं तफसीर लफ्ज भी लफ्जिन आखर, एक लफ्ज की तफसीर दूसरे लफ्ज के जरिए से हो रही है। हज़र के माने मौत, मौत के माने मौत, तफसीर लफ्ज भी लफ्जिन आखर। मौत किसको कहते हैं? मौत कहा जाता है जिसके अंदर हयात हो, रूह वाली महसूसा, रूह वाली हयात महसूसा हो, उसकी साख्त और इमारत का खत्म हो जाना, ये मौत कहलाती है। जिसके अंदर हयात हो, पत्थर में भी हयात हो लेकिन रूह वाली और महसूस भी हो, पत्थर की हयात आमतौर पर महसूस नहीं होती है, तो जिसके अंदर रूह हो, हयात वाली हो, महसूस वाली हो, उसके अंदर उसकी साख्त और इमारत का खत्म हो जाना, ये मौत कहलाती है। फहज़र अल मौत, मौत के डर से ये लोग कान में उंगलियां डाल लेते हैं कि अगर ये भयानक आवाज सुनेंगे तो मर जाएंगे। बाद आवाज ऐसी डरावनी होती है कि इससे इंसान मर जाता है, ऐसी खतरनाक आवाज होती है कि इससे, देखो ये जो बम वगैरह गिरते हैं ना, उसमें इंसान की कुव्वते सामिया से ज्यादा आवाज होती है, इसीलिए उसके डर से भी इंसान मर जाता है बम फटने के होकर। तो वो मुनाफिकीन ऐसा करते हैं कि शरीयत के अहकाम जब नाजिल होते हैं तो वो यूं समझते हैं कि तो बहुत भारी आवाज है, इसको जो हम सुन जाए तो मर जाएंगे। जैसे कि किसी को कोई कानून सुनाया जाए कि मदरसे में ये नया कानून पास हुआ, तो तलबा देखता है कि मर गए अब तो। ये है इसका मतलब हज़र अल मौत का, कि वो अहकाम इनके लिए ऐसे गिरानी के बाइस, ऐसी जो है मुसीबत के बाइस वो समझते हैं, कि वो समझते हैं कि ये तो हमको मार डालेंगे ये अहकाम, तो तो जिस तरीके से बादलों की सख्त आवाज के डर से मौत का अंदेशा है, इस तरह ऐसे शरीयत के अहकाम जिसमें मशक्कतें, उससे भी मुनाफिक लोग जो है मौत की तरह डर कर उंगलियाँ डाल लेते हैं मिन सिमाइया ऐसे अहकाम को सुनने से। कजाली कहा उलाई, इसी तरीके से इन मुनाफिक कौम का हाल है, इस मुनाफिक कौम का हाल भी इसी तरह है कि जब कुरान उतरा और कुरान के अंदर कुफ्र का तस्किरा किया गया और कुफ्र को तशबीह की गई मुख्तलिफ अंधेरियों से, बहुत सारी अंधेरियों से कुफ्र को तशबीह दी गई, अकीदे की अंधेरी, आमाल की अंधी, हर तरह की अंधेरियाँ मौजूद है, और उस पर वईद बयान की गई यानी डराया गया, मुशब्बा रात यानी आसमान के ऊपर जो कड़ाके भड़ाके होते हैं उसके ज़रिए से, और जो कुरान को अल्लाह का कलाम बतलाने वाली जो दलीलें हैं, खुली हुई वाज़ह जो दलीलें हैं, जिसको चमकती हुई बिजली से तशबीह दी गई, कुरान को अल्लाह का कलाम बतलाने वाली जो दलीलें हैं उनको तशबीह दी गई बिजली के ज़रिए से, क्योंकि जिस तरीके से चमकती हुई बिजली एकदम वाज़े और आया नज़र आती है, तारीख रात में भी एकदम आया और वाज़े नज़र आती है, इस तरह कुरान की दलीलें भी एकदम आया और वाज़े है। यसुद्दू न आजा न हो, वो अपने कान को बंद कर देते हैं, कान के अंदर उंगलियां ठोस देते हैं लियल्ला, ताकि वो उसको न सुने, इसलिए कि सुन लेंगे तो ईमान की तरफ माइल हो जाएंगे और इनको ईमान कबूल नहीं करना है, और अपने दीन को वो छोड़ देंगे, और वो दीन को छोड़ देंगे, और इन मुनाफिकों की नज़र के अंदर ईमान कबूल करना और अपने मजहब को छोड़ देना मौत है। हालांकि बात उल्टी है, कुफ्र निफाक को छोड़कर ईमान कबूल करना ये हयात है और कुफ्र निफाक पर अड़े रहना मौत है, और ये उल्टा समझते हैं कि अगर हमने कुफ्र निफाक छोड़ा और ईमान इख्तियार किया तो मौत है। जिस तरीके से जो है हमारा हाल कि कोई सख्त कानून आया तो कम मर गए, नहीं, कानून पर अमल करने में हयात है, कानून छोड़ने में मौत है। तो मुनाफिक भी ऐसे उल्टा ही समझते थे, वो हुआ हिंद मौत। अब यहाँ तशबीह का मसला हमें जो समझना है अलग अलग, आयत करीमा में मुतअद्दद तरीके से तशबीहात दी गई। नंबर एक, इदा नज़लल कुरआन, यह है पहली तशबीह, उसको औ कसय्यिबिन मिनस समा से ये तशबीह है, औ कसय्यिबिन मिनस समा इज़ा नज़लल कुरआन, ये आपस में तशबीह है। क्या मतलब, जिस तरीके से बारिश ऊपर से आती है और मुर्दा ज़मीन आबाद हो जाती है, इसी तरह कुरान मुकद्दस भी ऊपर से आया और मुर्दा दिलों को आबाद किया, ये हुई पहली तशबीह, याद रखना। इज़ा नज़लल कुरआन जो सूती ने इबारत निकाली उसका ताल्लुक है औ कसय्यिबिन मिनस समा से, कैसे तशबीह हुई कि जिस तरह ऊपर से बारिश बरसती है मुर्दा दिल जिंदा हो जाते हैं, इसी तरीके से कुरान भी ऊपर से आया और कुफ्र वाले मुर्दा दिलों को जिंदा कर दिया। वहाँ मुर्दा जमीन या मुर्दा दिल, वहाँ ऊपर से बारिश या ऊपर से कुरान, ये पहली तशबीह हो गई। दूसरी तशबीह समझो, आगे कहा ना सूति रहमतुल्लाह ने जिक्रुल कुफ्र अल मुशब्बा बिज़ुलुमात, ये दूसरी तशबीह है, उसको आयत में फीही जुलुमात से तशबीह दी जा रही है। जिक्रुल कुफ्र, ये जुलुमात, फीही जुलुमात जो आयत में आया उससे तशबीह दी जा रही है। तो आयत में है फीही जुलुमात और यहाँ है जिक्रुल कुफ्र, ये है दूसरी तशबीह। कैसे ये दूसरी तशबीह हो जाएगी, जिस तरह बारिश के अंदर जुलुमात है کہ کثرت سے بارش برسے تو قطروں کی وجہ سے ظلمات، بادل چھا جائے تو ظلمات، جس طرح بارش کے ساتھ ظلمات اور اندھیریاں ہیں، اسی طرح قرآن مقدس کے اندر کفر کی تردید ہے، کفر کی اندھیریوں کی، کفر کی اندھیریاں اور اس کی تردید جو ہے قرآن مقدس کے اندر موجود ہے. ظلمات محسوس ہوتی ہے اور کفر مانوی چیز ہے جو دل کی آنکھوں سے نظر آتا ہے. یہ دوسری تشبیہ ہو گئی. تو جس طرح بارش میں ظلمات ہے کہ اندھیریاں چھا جاتی ہے بادلوں کی وجہ سے، بڑے بڑے قطروں کی وجہ سے، اسی طرح قرآن مجید کے انکار کے اندر بہت ساری اندھیریاں ہیں، تاریکیاں ہیں اس کے اندر. نمبر تین، تیسری تشبیہ، آگے سیوتی نے عبارت ذکر کی، والوعید علیہ المشبع بالرادی. یہ پانچوں تشبیہات خود سیوتی ذکر کر رہے ہیں، یہ تیسری تشبیہ ہے. اس کو آیت کریمہ میں ورعد سے تشبیہ دی گئی، والوعید علیہ المشبع بالرادی، یعنی آیت میں ورعد آیا، اس کو تشبیہ دی گئی ہے یہاں سیوتی کے کلام میں والوعید علیہ سے. کیسے؟ جس طرح بارش کے اندر بھیانک آوازیں ہیں، اسی طریقے سے قرآن مجید میں بھی کافروں کے لیے بھیانک وعیدیں ہیں. یہ تیسری تشبیہ، جس طرح بارش کے ساتھ بھیانک آوازیں ہوتی ہے اور ایک ڈر کا سما اور ماحول ہوتا ہے، اسی طرح قرآن مجید کے اندر کفار اور منافقوں کے لیے بھیانک وعیدیں ذکر کی گئی ہیں. چوتھی تشبیہ، حجج یا حجج البینہ، کلم کھلی دلیل ہے، اس کو تشبیہ دی گئی آیت کریمہ میں وبرقن سے. آیت میں برقن آیا، سیوتی نے اس کی تشبیہ نکالی، حجج البینہ یا حجج البینہ. کیا مطلب اس تشبیہ کا؟ جب بارش برستی ہے تو بجلی کی چمک ہوا کرتی ہے، اور قرآن مقدس کے دلائل یہ بجلی کی طرح چمکدار ہے. جس طرح بارش برستی ہے تو چمک ہوتی ہے بجلی کی، اسی طرح قرآن مقدس کی اس بات کے جو دلائل ہے وہ بجلی سے بھی زیادہ چمکدار اور روشن ہے. یہ چوتھی تشبیہ ہو گئی. پانچ، یسدون آذانہم، یہ ہے پانچویں تشبیہ، یسدون آذانہم، اس کو یجعلون اصابعہم سے تشبیہ دی گئی. یسدون آذانہم، اس کو تشبیہ دی گئی، یجعلون اصابعہم فی آذانہم. جس طریقے سے بارش برستی ہو، بادل گرجتے ہو اور انسان کان میں انگلیاں ڈال دیوے تو ڈراونی آواز سے بچ جاتا ہے. جس طرح بارش برستی ہو، ڈراونی آواز ہوتی ہو تو آدمی کان میں انگلیاں ڈال لیتا ہے، بچ جاتا ہے ڈراونی بھیانک آواز سے. اسی طریقے سے یہ منافقین قرآن کی وحی کا نزول ہو رہا ہے تو انگلیاں کان میں ڈالتے ہیں تاکہ احکام پر عمل کرنے سے بچ جاوے، احکام کو سننے سے بچ جاوے، کیونکہ ان منافقوں کو قرآن مجید کے احکام سے کوئی لینا دینا نہیں. وہ تو یہی سمجھتے تھے کہ یہ قرآن پر عمل اور اپنے باطل مذہب کو چھوڑنا ہمارے لیے ایک طرح کی موت ہے، اسی لیے وہ کان کے اندر انگلی ڈال دیتے تھے اور سمجھتے تھے کہ اگر ہم نے قرآن پر عمل کیا، قرآن سن لیا، قرآن کے احکام کی اطاعت کر لی، مر جائیں گے، موت ہم کو واقع ہو جائے گی. یہ ہو گئی پانچویں تشبیہ، وہو عندہ موت، واللہ محیط بالکافرین. محیط اس میں فاعل کا صیغہ ہے، اللہ تعالیٰ کافروں کا احاطہ کیے ہوئے ہیں. کیا مطلب احاطہ کیے ہوئے ہونے کا؟ اس اصطلاح کو سمجھنے سے پہلے مفسرین کی اور دو جماعتوں کے نام سمجھو. حضرات مفسرین کی ایک جماعت ہے جن کو کہا جاتا ہے مفویدہ، یعنی جو قرآن کے بعض الفاظ کی تفسیر اللہ اور رسول کے حوالے کرنے والے، مفویدہ، تفویض، حوالے کر دینا، سونپ دینا، مفسرین المفوضین، کہ جو قرآن مجید کے بہت سارے الفاظ کی تفسیر اللہ کے علم کے حوالے کرتے ہیں. کون سے الفاظ کی؟ متشابہات کی. ید اللہ فوق ایدیہم، اللہ کا ید کیا، المفوضہ الی اللہ، اللہ جانے اللہ کا ہاتھ کیسا، ہم نہیں جانتے. یوم یکشف عن ساق، اللہ کی پنڈلی کیسی، مفوضہ الی اللہ، اللہ جانے اللہ کی پنڈلی کیسی، ہم نہیں جانتے. وعنت الوجوہ للحی القیوم ویبقا وجہ ربک ذو الجلال والاکرام، تو اللہ کا چہرہ کیسا، المفوضہ الی اللہ، اللہ جانے ہم نہیں جانتے. ایک بڑی جماعت حضرات مفسرین کی ایسی ہے جو قرآن کے بہت سارے الفاظ کے صحیح معنی مفہوم کو اللہ کے علم کے حوالے کرتے ہیں، اس میں سر نہیں مارتے، یہ محتاط اور اچھے متقی مفسرین ہیں. دوسری ایک جماعت ہے مؤولہ، جو تاویلیں کرتے ہیں، یک کی تاویل کریں گے، سانپ کی تاویل کریں گے، وجہن کی تاویل کریں گے، یہ مؤولہ مفسرین کہے جاتے ہیں، کہ جو لوگ تاویلیں کرتے ہیں قرآن مجید کے اس طرح کے الفاظ کی. اول جماعت متقدمین کی کہلاتی ہے، دوسری جماعت متاخرین کی کہلاتی ہے. علامہ سیوطی رحمۃ اللہ علیہ جماعت ثانی میں شامل ہے، متاخرین مؤولہ میں شامل ہے. وہ کہ اس طرح کے الفاظ کی وہ لوگ تاویل کرتے ہیں. اب یہاں محیط کا لفظ ہے، اب احاطہ کرنے کا کام تو دنیا کے انسان کرتے ہیں. آپ کہیں نا ہم نے مل کر کے اس کو گھیر لیا، اب گھیر لینے کا کیا مطلب، آٹھ دس آدمی اس کے چاروں طرف کھڑے ہو گئے اور بیچ میں بکرے کو گھیر لیا، تب تو تجھے کاٹنا ہی ہے. یہ احاطے کا معنی ہے گھیر لینے کا. لیکن اللہ تعالیٰ کیسے گھیریں گے محیطم بالکافرین، یہ ہوا احاطے کا لفظ، یہ آ گیا متشابہات میں. کہ دنیا میں تو گھیراؤ کرنا ہماری سمجھ میں آتا ہے کہ آٹھ دس پہلوان چاروں طرف سے گھیراؤ ڈالنے میں بیچ میں ایک بوائلر مرغی کو، اس کو کاٹ ہی ڈالنا ہے. سب شجاعت علی جمع ہو گئے، یہ احاطے کی ظاہری شکل ہے. لیکن اللہ کیسے احاطہ کریں گے؟ تو جو حضرات مفوضین ہیں وہ کہتے ہیں کہ وہ احاطہ اللہ کا کیسا وہ اللہ ہی جانتے ہیں، کہ اللہ کافروں کا کیسا احاطہ کریں گے وہ اللہ ہی جانتے ہیں، کہ کافروں کا گھیراؤ اللہ تعالیٰ کیسے کریں گے وہ اللہ سبحانہ و تعالیٰ ہی جانتے ہیں، کہ اللہ کافروں کا کیسے گھیراؤ کریں گے. اور سیوطی رحمۃ اللہ علیہ مؤولہ جماعت میں شامل ہے، متاخرین میں، اس لیے انہوں نے اس کی تاویل کی، محیطم بالکافرین کی. کیا تاویل کی؟ اس کو سمجھنے سے پہلے احاطہ سمجھو. جس طرح محیط سے محاط نہیں بھاگ سکتا، محیط سے محاط بھاگ نہیں سکتا، گھیرنے والوں سے جس کو گھیرا گیا ہے وہ نہیں بھاگ سکتا، اسی طریقے سے کافر لوگ اللہ تعالیٰ کی پکڑ سے بھاگ نہیں سکیں گے. یہ مؤولہ کا مطلب نکالا گیا. واللہ محیطم بالکافرین، اللہ تعالیٰ کافروں کا احاطہ کرنے والے ہیں، کافروں کا گھیراؤ کرنے والے ہیں، یعنی علمن و قدرت. یہ ہو گئی تاویل محیط ان کی. اب علم کے اعتبار سے احاطے کا کیا مطلب، اللہ کے علم میں یہ سب ہے، کوئی بھی بار نہیں اللہ کے علم سے. تمام کافر اللہ کے علم میں ہیں، کوئی بھی کافر اللہ کے علم سے باہر نہیں ہے. قدرتن ہر ہر کافر اللہ کے قبضے قدرت میں ہیں، کوئی بھی کافر اللہ کے قبضے قدرت سے نکلا ہوا نہیں ہے. یہ ہے علمن و قدرتن، یہ احاطے کی تاویل کی گئی اور یہ مطلب جو ہے اس کا نکالا گیا محیطم بالکافرین کا. لیکن حضرات مفسرین فرماتے کہ متقدمین کا قول راجے کہ احاطے کی کیفیت کو اللہ کے حوالے کر دو، اللہ سبحانہ و تعالی جانتے ہیں کہ وہ کافروں کا کس طریقے سے احاطہ کریں گے. ہاں اتنی بات ہے کہ وہ کافر اللہ کے ہاتھ سے چھوٹ نہیں سکیں گے، یہ سیوطی رحمت اللہ علیہ کا نکالا ہوا مفہوم ہے. منافقین اللہ تعالی سے بھاگ نہیں سکیں گے. جی
یا ان کی مثال جیسے آسمان سے زور کی بارش برستی ہو، اور سیب کی اصل سیبن صوب یسوب بمعنی ینزلو ہے، بادل اس بادل میں گڑھا دو بندھیریاں ہیں اور گرج ہے، وہ ایک فرشتہ ہے جو جس کو اس پر لگایا ہوا ہے،
مقرر کیا گیا
ہے. بعض نے کہا کہ یہ اس فرشتے کی آواز ہے اور بجلی ہے، اس فرشتے کی کڑکے کی چمک ہے جس سے وہ بادل کو ڈانٹتا ہے،
اکالتا
ہے.
جی
یہ بارش والے
گھوڑے سے کبھی ڈانٹا جاتا ہے کہ تو عمل کر کے دکھاؤں. جی
بارش والے موت کے خوف سے اپنی انگلیوں کو اپنے کانوں میں تھونستے ہیں کڑکے کی شدت سخت آواز کی وجہ سے تاکہ وہ اس کو نہ سنیں. یہی کیفیت ان لوگوں کی ہے کہ جب قرآن اترتا ہے اور اس میں کفر کا تذکرہ ہے جو مشابہ ہے اندھیریوں
کو تشبیہ دی گئی ہے اندھیریوں سے
جس کو تشبیہ دی گئی ہے اندھیریوں سے اور کفر پر وعید ہے جس کو تشبیہ دی گئی ہے رعد سے اور واضح دلیل ہے جس کو تشبیہ دی گئی ہے بجلی سے اور وہ اپنے کانوں کو بند کر لیتے ہیں تاکہ وہ اس کو نہ سنیں، کہیں ایسا نہ ہو کہ وہ اپنے دین کو چھوڑ کر ایمان کی طرف مائل ہو جائے اور یہی ان کے نزدیک موت ہے. اور اللہ تعالیٰ نے منکرین حق کو اپنے علم و قدرت کے احاطے میں لیے ہوئے ہیں، لہذا وہ اسے بچ کر نہیں بھاگ سکتے.
جی
یکاد یقرب البرق یقطف ابصارهم یأخذها بسرعة کلما اضاء لهم مشوا فیہ.
یہ گھڑی آتی اس کا نام ہے اسٹاپ واچ، وہ منٹ اور سیکنڈ کی بھی گنتی کرتی ہے. تو آپ پورے سال گنتی لگا نا، 55 منٹ کے اوپر میں نہیں جانے دوں گا جو مدرسے کا قانون ہے. چلو
ای فی ضوئہ واذا اظلم علیہم قاموا وقفوا تمثیل.
سبق شروع ہونے سے گن لینے کی 55 منٹ. جی
فی ازعاج ما فی القرآن من الحجج قلوبهم وتصدیقهم بما سمعوا فیه مما.
اب گھنٹی بجے کے نہیں بجے مجھے کوئی لینا دے، 55 منٹ کا گھنٹہ وہ ہم پڑھائیں گے. جی
ووقوفهم عما يكرهون ولو شاء الله لذهب بسمعهم بمعنى اسماعهم وابصارهم اي الظاهره كما ذهب بالباطنه ان الله على كل شيء شاءه قدير ومنه اذهاب ما ذكر.
يكاد البرق يخطف ابصارهم كلما اضاء لهم مشوا فيه. لفظ كاد يكاد جب باب ضرب یضربو سے آتا ہے تو ہیلا کرنے کے معنی میں ہوتا ہے، قید اسی سے ہے. ان قید الشیطان کان ضعیفا. دوسرا معنی آتا ہے کاد یکادو باب فتح یفتحو سے، قریب ہونے کے معنی میں. علامہ سیوطی رحمۃ اللہ علیہ نے یقربو نکال کر کے کاد یکادو کے معنی کی تعین کی ہے کہ یہاں ہیلے والا معنی ضرب یضربو والا مراد نہیں ہے بلکہ باب فتح یفتحو والا قریب ہونے کا معنی مراد ہے. اور اس کو تفسیر اللفظ بلفظی ناخر سے بھی آپ تعبیر کر سکتے ہیں کہ یقادو کا ترجمہ یقرؤو کے ذریعے سے کیا سیوطی رحمۃ اللہ علیہ نے، یقاد البرق یخطف ابصارہم، قریب ہے کہ بجلی اچک لے رہے، خطف خطیف یخطف جس کے معنی آتے سرعت کے ساتھ کسی چیز کو اچک لینا، تیز رفتاری کے ساتھ کسی چیز کو اچک لینا، ان کی نگاہوں کو یعنی قوت باصرہ کو، نگاہ بول کر کے ابصار بول کر قوت باصرہ مراد ہے کہ بجلی اتنی تیزی کے ساتھ آوے کہ ان کی قوت باصرہ کو اچک لے رہے، یعنی قوت باصرہ کو معطل کر دے رہے، بیکار کر دے رہے. دیکھو آنکھ میں اللہ تعالیٰ نے ایک حد رکھی ہے، اسی حد تک جو ہے آنکھ روشنی کو برداشت کر سکتی ہے، جب اس سے زیادہ روشنی ہو جائے تو آنکھ معطل ہو جائے گی، اسی کو کھیرا ہونا کہتے ہیں، آنکھیں کھیرا پڑ گئی. تو یہاں وہی معنی مراد ہے، کلما اضاء لهم مشوا فیہ، جب جب بھی ان کے لیے اجالا ہوتا ہے، روشنی اور چمک ہوتی ہے، تو اس روشنی میں وہ چلنا شروع کر دیتے ہیں. تو گویا بجلی میں نہیں چلتے، بجلی کی روشنی میں چلتے ہیں. یہ ہے فی ضوئہ کا مطلب. تو سیوطی رحمۃ اللہ علیہ نے فی ضوئہ نکال کے اشارہ کیا کہ بجلی پہ کوئی چلتا نہیں ہے، بجلی کی روشنی میں چلتا ہے، یہ مراد لینا ہے. وَإِذَا أَظْلَمَ عَلَيْهِمْ قَامُوا، اور جب ان کے اوپر اندھیرا ہو جاتا ہے تو وہ کھڑے ہو جاتے، رک جاتے. قامو دو قسم پر ہے، نمبر ایک چلتا انسان رک جاوے وہ بھی قام یقوم کہلاتا ہے، لیکن اس کو عرف میں وقوف کہا جاتا ہے. دوسرا قام یقوم، بیٹھا ہوا انسان کھڑا ہو جائے اس کو بھی قام یقوم کہتے ہیں، لیکن اس کو وقوف نہیں کہا جاتا. محلی رحمت سیوطی رحمۃ اللہ علیہ نے یہ جو وقوف لفظ نکالا وہ قامو کے معنی اول کی تعین کرنے کے لیے نکالا، کہ یہاں قامو معنی اول کے اندر ہے، چلتے ہوئے رک جانا، بیٹھے ہوئے انسان کا کھڑا ہونا مراد نہیں ہے. چلتا ہوا انسان وقف یقف، وہ کھڑے ہو جاوے، وہ مراد ہے. کہ منافقین لوگ جب روشنی ہو رہی تھی تو چل رہے تھے، اور جب اندھیرا ہو گیا چلنا بند کر دیا اور وہ چلنے سے رک گئے. آگے فرماتے ہیں تمثیل، یہ ایک مثال ہے، لِإِذْ آجِ مَا فِي الْقُرْآنِ،